भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। उज्यालो 90 नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ। त्यसै गरी उज्यालो online.com र मोबाइलको एन्ड्रोइडमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम तपाईँ अहिले प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। आजको एकल कविता वाचनमा कविता वाचनका लागि हामीसँग कवि डाक्टर चन्द्रमणि अधिकारी हुनुहुन्छ। उहाँ नेपालका वरिष्ठ अर्थविदहरूमध्ये पर्नुहुन्छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ। अर्थ मन्त्रालयका पूर्व सल्लाहकार पनि हुनुहुन्छ। अहिले राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषदका अध्यक्ष हुनुहुन्छ। उहाँको जन्म विक्रम सम्बत 2016 सालमा रौतहटमा भएको हो। अहिले काठमाडौँको चाबेलमा रहँदै आउनुभएको छ। तपाईँलाई स्वागत छ चन्द्रमणि डाक्टर साहब।
हजुर, धन्यवाद।
हामीले थरी थरीका कविताहरू हप्तैपछि प्रसारण गर्दै आएका छौँ। तपाईँले पनि कविता लेख्नु हुँदो रहेछ भन्ने कुरो हाम्रै सहकर्मी साथी सुफलजीले मलाई सजेसन गर्नुभयो र त्यसपछि तपाईँको कविता पनि आजको कार्यक्रमबाट प्रस्तुत गरौँ भनेर अतिथिको रूपमा निम्ताएको छु। तपाईँको मेरो चिनजान अब समाचारका हिसाबले अथवा आर्थिक न्युजका हिसाबले आर्थिक बाइटहरू लिनका लागि हुने बाहेकको कवि चिनजान, साहित्यिक चिनजान चाहिँ आजैको पहिलो हो। तपाईँलाई स्वागत गर्दै मैले तपाईँको कविता यात्राबारे नै पहिला जिज्ञासा राख्छु। कति भयो कविता लेख्न थाल्नु भएको?
मैले 2028 सालमा पाँचौँ कक्षामा पढ्दाबाट मैले कविता लेखन सुरु गरेको हुँ। केही केही थोरै कथाहरू पनि लेखेँ, तर साहित्यमा चाहिँ मूलत मेरो लेखाइ चाहिँ कवितामै केन्द्रित रह्यो।
पछि चाहिँ अब कविताको नसा कसरी लाग्दै आयो?
कविता यस्तो हुँदो रहेछ, अब फेरि कविता मैले अलिकति घनीभूत रूपमा लेख्दै गएँ। किनभने मलाई कस्तो लाग्यो भने तपाईँले कुनै कुरा अन्य किसिमले व्यक्त गर्न सक्नु भएन भने त्यो कविताको माध्यमबाट आफ्ना भावनाहरू व्यक्त गर्न सकिने एउटा उपयुक्त माध्यम हो जस्तो पनि मलाई लाग्यो। त्यो आमाको काखमा चाहिँ पल्टिएर चाहिँ आमाको मुख हेरेर कुरा गरे जस्तो हुँदो रहेछ कि कवितामा। त्यो साहित्यमा सबै खालका वेदनाहरू अथवा भावनाहरू, खुसीहरू, सबै कुरा त्यहाँ व्यक्त गर्न सकिने हुँदो रहेछ। त्यस कारणले मैले कवितालाई चाहिँ एउटा लेखन चाहिँ राखिराखेँ। तर त्यति हुँदा हुँदै पनि मलाई कहिलेकाहीँ आक्षेप पनि आउँछ, कहिले आरोप पनि आउँछ। हाम्रो कविवर माधव घिमिरेले पनि भन्नुभएको थियो, यो त साहित्यिक क्षेत्रबाट चाहिँ नि चोरी भएछ। त्यस कारण उहाँ अर्थशास्त्रमा लागिदिएर साहित्य क्षेत्रलाई नोक्सानी पनि भयो भनेर उहाँले बन्दुक र बाँसुरी कविता सङ्ग्रहको यो विमोचन गर्ने क्रममा भन्नु पनि भएको थियो। जब हाम्रो व्यवसाय यो चाहिँ खास गरी आर्थिक लेखनमा लागे, मेरो करिब करिब 80% समय चाहिँ आर्थिक लेखनले नै लियो र म एउटा अर्थशास्त्रको विद्यार्थीको हिसाबले स्थापित हुँदै गएँ। तर लेख यो साहित्य लेखनमा नि मैले छोडेको चाहिँ थिएन, तर प्रचारबाजी चाहिँ कम भयो।
20% नै भए पनि साहित्यिक लेखनमा चाहिँ बढी एक्सप्रेसन हुन्छ होला, अभिव्यक्ति बढी आउँछ होला।
पक्कै पनि तपाईँलाई म अहिले एउटा चाहिँ कविता पढेर सुनाउने छु। मैले अर्थशास्त्रीय चाहिँ नि मेरा भावनाहरू लाई पनि कहिलेकाहीँ मेरा अर्थशास्त्रीय चाहिँ नि पुस्तकहरूमा अथवा चाहिँ मेरा आलेखहरूमा व्यक्त गर्न नसकेका कुरालाई मैले कविताको माध्यमबाट गरिबको जिन्दगी अथवा बजेट जस्ता चाहिँ नि बाट मैले अभिव्यक्त गरेको छु।
सुरुवात हामी कविताबाटै गरौँ। पहिला कुन कविता सुनाउनुहुन्छ हामीलाई?
अब यो कविता भनेको चाहिँ समाजलाई सितजको भावना, समाजलाई परेको प्रभाव, समाजको दुःख सुखसित पनि जोडिनुपर्ने विषय भएको हुनाले अब केही महिना अगाडि नेपाल चाहिँ लामो समयसम्म नाकाबन्दीबाट प्रभावित भयो, होइन, भारतको अघोषित नाकाबन्दीबाट। त्यो सिलसिलामा जनता चाहिँ यो इन्धनको आपूर्ति हुन्छ भनेर बसिराख्ने, सरकारले पनि चाँडै हुन्छ भनेर भनिराख्ने, तर विविध कारण देखाएर आज आउँछ भन्यो भोलि आउँछ भने नआउने, अनि त्यहाँका भारतीय पदाधिकारीहरूले पनि कुरा गर्दाखेरि त चाँडै गर्छौँ भन्ने, तर आपूर्ति चाहिँ नहुने सिलसिलामा मैले असल छिमेकी भनेर प्रश्न चिन्ह राखेर व्यङ्ग कविता एउटा लेखेको छु, त्यसैलाई मैले वाचन गर्छु। नाका बन्द भए सबै शहरका, बाटा सबै छेकिए, चक्का बन्द भए सबै प्रहरका, यात्री सबै रोकिए, दिँदै दिन्न भनी खुलेर मुखले, बोल्दैन त्यो मित्रता, कुरा पेटली बसेर बसेर छलले, बुन्दैछ जालभित्रता। सायन यो प्रश्नवाचक राखेको छु मैले, बुन्दैछ भनेर। घरै भित्र पसेर बलले गुठी कुरा थुद्दछ, भाइमा झगडा रहेछ छैनमा भन्ने कुरा बुझ्दछ, लाग्दा दैव कठै भनेर मुखले फुत्तै यहाँ पुग्दछ, आफ्नै घर बनाउँदा आफू खुसी त्यसो नगर भन्दछ, कमसल माल यहाँ बिकाउन भनी ताना अनेक बुन्दछ, गर्छु काम बढी भनेर मुखले बाटो सबै छेक्दछ।
आमा कविता संग्रह पनि प्रकाशित छ तपाईँको, बन्दुक र बाँसुरी पनि प्रकाशित छ, कुन कुन सम्बन्धहरूमा प्रकाशित भएका हुन्
यो आमा कविता संग्रह? 2053 सालमा र बन्दुक र बाँसुरी चाहिँ 2060 सालमा हो। यो देश चाहिँ नि द्वन्द्वबाट आक्रान्त भएको कारणले गर्दा यो बन्दुक चाहिँ युद्धले प्रतिनिधित्व गर्यो र बाँसुरीले चाहिँ शान्तिलाई प्रतिनिधित्व गर्यो र शान्ति र चाहिँ द्वन्द्वको बीचको अन्तर्द्वन्द्वलाई चाहिँ यसले प्रस्तुत गर्न खोजेको छ, पस्किन खोजेको छ।
कविता बाहेक अरू कुनै विधाहरू पनि प्रकाशित गर्नुभएको छ कि छैन?
कविता बाहेकमा कथा छन्, तर कविता जम्मा 4 कथा मात्रै छन्। कथाले धेरै चाहिँ नि समय पाउन सकेन। यो सुरभि श्रष्टा परिचय भन्नेमा एउटा कथा छ र धेरै अगाडि मिरी मिरीमा एउटा कथा प्रकाशित भएको थियो। मलाई लाग्छ त्यसभन्दा 2 अरू कथाहरू प्रकाशित भएको छ। कथाहरू चाहिँ कम छ संख्यामा।
तपाईँलाई जस्तो रौतहटमा जन्मिनुभयो, 5 कक्षामा पढ्दाखेरि कविता लेख्न थाल्ने भन्नुहुन्थ्यो, अनि पछि पछि हुन्छ नि लेख्दै गइसकेपछि प्रभाव चाहिँ कसका कविताहरूको पर्दै गयो?
अब अलिकति जन्मेको कुरा चाहिँ, म जन्म चाहिँ मेरो काभ्रे पलाञ्चोक जिल्लामा भएको। 4 हामी त्यहाँबाट मेरो पिताजी बसाइँ सर्ने क्रममा हामी रौतहट गएर मेरो बाल्यकाल चाहिँ रौतहटको चन्द्र निगाहपुर भन्ने ठाउँमा बित्यो। र यो प्रभाव चाहिँ के हो भने, अब प्रभाव चाहिँ यही व्यक्ति भनेर ठ्याक्कै एउटा व्यक्तिको भन्दा पनि समग्र प्रगतिशील व्यक्तित्वहरू जुन अब लक्ष्मीप्रसाद देवकोटा, अब अलिकति स्पष्ट रूपमा लोकलयमा लोकका कुराहरू स्पष्ट भन्ने लेखनाथ पौडेल, अब उहाँहरूबाट अलिकति म बढी प्रभावित भएँ।
नयाँ युवा पुस्ताहरूसँग कतिको घुलमिल गर्नुहुन्छ
अब
कविहरूसँग?
यसो छ, मैले घुलमिल गर्ने इच्छा चाहिँ अत्यन्त तीव्र इच्छा छ, तर विभिन्न कारणले गर्दा उहाँहरूको कतै फाटफुट कहिलेकाहीँ गएर कविताहरू सुन्छु म, तर धेरै समय मैले दिन सकेका छैन त्यसमा।
कार्यक्रमहरूमा जान भ्याउँदिन कविलाई त यस्तो पनि चाहिँदैछ नि। मैले यो कार्यक्रममै धेरै कविहरूसँग कुराकानी गर्ने दौरानमा कविले चाहिँ लेख्दै गइसकेपछि अरूबाट फिडब्याक जति पायो उसले आफ्नो कवितामा उति धेरै निखार ल्याउन सक्दो रहेछ।
एकदमै हो, त्यो कुरा चाहिँ कहिलेकाहीँ तपाईँले भने जस्तो मेरै चाहिँ नि सँगै रहेका कहिलेकाहीँ मेरो श्रीमतीलाई अथवा कोही साथीलाई छिमेकी आयो भने मैले त यो लेखेको छु भन्छु, र आज मैले चाहिँ मैले कहिलेकाहीँ लेखेपछि केही चाहिँ फेसबुकमा हालिदिने गरेका छु अनि त्यहाँबाट आउँछ कहिलेकाहीँ फिडब्याक पनि आउँछ, त्यसले चाहिँ सहज भएको छ। यहाँले भन्नुभयो जस्तो कार्यक्रममै गएर त्यसलाई चाहिँ प्रस्तुत गर्ने, त्यहाँबाट चाहिँ नि त्यसको चाहिँ नि त्यसलाई पृष्ठपोषण गराउन सक्यो भने त अत्यन्त सुन्दर हुन्थ्यो, तर समयको कारणले गर्दा जति हुनुपर्ने हुन सकेका छैन।
अर्को कविता कुन सुनाउनुहुन्छ अब?
अब एउटा कविता चाहिँ मैले यो कविता संग्रह भन्दा बाहेकै हो, यो राजनेताको खोजी भन्ने। अब यो चाहिँ पृष्ठभूमि चाहिँ के हो भने, हामी कहाँ घरमा हाम्रो मातापिताको अथवा हाम्रो कोही अग्रजको अथवा हामी चाहिँ नि श्रीमान श्रीमतीको छोराछोरीको फोटो त राख्या होला घरमा, तर राजनेता कसको फोटो राख्ने त भन्ने चाहिँ धेरै मान्छेले त्यो खोजिया देखे, र त्यो सिलसिलामा एउटा राजनेताको खोजी भनेर त्यो कविता लेखेको छु मैले। लामो छ कविता, मैले 2 यो स्ट्यान्जा मात्रै पढ्छु अहिले। खोज्दैछ मनले तस्बिर एउटा मुटुमा सजाउन, छातीमा टाँस्न, कोठामा राख्न, ढोकामा झुन्ड्याउन, चोकर बजार कक्षा र कक्ष पुस्तक र कागजमा, पूजियोस् उसको जसको कर्म र कृति स्वदेश र विदेशमा डुलाउँछु आँखा तराई र पहाड हिमाल र भन्ज्याङमा पाएको छैन त्यो सिद्ध व्यक्ति आजका दिनसम्म देशको माया जनतामा प्रेम बुद्धि र विवेकमा उत्कृष्ट काम उज्यालो नाम निर्विघ्न पथमा लम्किने सधैँ देशलाई राखी प्रेमले काँधमा राजनीति गरोस् राष्ट्रका लागि पुर्याउन लक्ष्यमा स्वार्थ र लोभ द्वेष र मोह शून्य होस् मनमा संकल्प दृढ़ लिएर हिँडोस् प्रगति पथमा विज्ञापन गर्छु सूचना गर्छु नेपाल देशैमा कुना र काप्चा जा भए पनि आउनु है नजरमा यो चाहिँ यो दुईटामा प्रकाशित भएको छ एउटा चाहिँ यो मलाई लाग्छ राष्ट्र साहित्य ज्योतिमा र कौशिकीमा प्रकाशित भएको कविता हो
बडा मिठो गरी सुनाउनु भयो कवितामा प्राय कविहरू चाहिँ एउटा उमेरमा प्रेमी पनि हुँदो रहेछन् सर हुनुभयो कि हुनुभएन
हुन्छ भा छ मेरा कविताहरू चाहिँ कतिपय कविताहरू चाहिँ घटना प्रधान छन् मेरा कविताहरू परिवेश प्रधान छन् र साथसाथै व्यङ्गात्मक छन् यहाँले मैले भर्खर पनि सुनाए र प्रकृति प्रेम सौन्दर्य प्रेम को सम्बन्धी कविताहरू मेरा धेरै छन् आमा कविता सङ्ग्रहमा छन् बन्दुक र बाँसुरीमा पनि छन्
अब कुन सुनाउनुहुन्छ त हामीलाई
अब मैले एउटा कविता सुनाउँछु गरिबको जिन्दगी भनेर गरिबको जिन्दगी यो चाहिँ यो देशको राजनीति देशको परिवेश लाई समेत समेट्ने हुनाले यो चाहिँ नि मैले 2060 साल ज्येष्ठ 5 गते राति 12 बजे लेखेको कविता हो यो बन्दुक र बाँसुरीमा प्रकाशित भएको छ र पहिला फुटकर प्रकाशित पनि भएको थियो यो गरिबको जिन्दगी भनेर यो चाहिँ लखनऊमा एउटा कार्यक्रमको सिलसिलामा गएको बेलामा लखनऊबाट कार्यक्रम सकेर राति 12 बजे पौने 12 बजे म गेस्ट हाउसमा फर्किने बेलामा जुन घटना देखेँ त्यसैमा आधारित छ र म त्यो पढ्दछु गरिबको जिन्दगी लखनऊको बास वैशाखको दिन गरिबको जिन्दगी गोमती खोला माथि छ पुल शुद्ध सुरातभरि ठुलो छ देश धनी र गरिब बस्दछन् मानिस हुनेलाई धेरै आफल र पाफल गरिबको दशा छ गोदाम छन् खाल भारी भरी पेट छ खाली आकाशे घर छ भान्सामा छैन अन्नको गेडा गरिब मर्दछ चलाउँछु रिक्सा प्रचण्ड गर्मी पसिना तरतरी घरमा जान्छु सन्तान रुन्छन् रुदछे फुलमती कसरी भन्नु न्याय छ यहाँ भोको छ मानिस समाजवादी राजनीति भन्छन् पर्गीलाई ज्यादा छ शरीरमा छैन तागत मेरो निन्द्रा नै लाग्दैन सम्झन्छु मनमा गुन्दछु फेरि कसैले बुझ्दैन म मात्र होइन हजारौं मानिस बस्दछन् यही हाल कसरी होला न्याय र निसाफ बित्ने भो धेरै काल सारो छ ओछ्यान भुइँमा च्यादर किराको बास छ नदीकै देख्छु भोको छ वृद्ध अर्काको लास छ मोबाइल फोन कानमा राखी युवक आउँछ रोक्दछ मोटर हप्काई भन्छ मर्ने के विचार छ ऊ पनि मानिस यही देशको भन्छन् सन्तान म पनि के गरी पर्यो फरक यहाँ खुट्याउन पर्यो नि मनको मेरो मनमा मेरो विद्रोह चल्छ मुटु यो चिरिन्छ फेरि मन भन्छ हिंसाको बाटो सबैलाई नोक्सान छ आदर्श बाटो कहाँ छ कुनी उज्यालो कता छ गोमती बग्छ साछी पो बस्छ अबोध बन्द छ
बडा रमाइलो मिठो गरी सुनाउनु भयो है, मन्त्रमुग्ध भएर हेरिरहने जस्तो गरी कविता सुनाउनु भयो डाक्टर चन्द्रमणि अधिकारी, कवि डाक्टर चन्द्रमणि अधिकारी हामीसँग हुनुहुन्छ आज। वरिष्ठ अर्थविद पनि हुनुहुन्छ, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, अर्थ मन्त्रालयका पूर्व सल्लाहकार, राष्ट्रिय आर्थिक तथा विकास परिषद अनुसन्धान परिषदका अहिले अध्यक्ष पनि हुनुहुन्छ। आज हामी उहाँका कविताहरू सुन्दै उहाँसँग कुराकानी गर्दैछौँ। तपाईँले अघि भन्नुभयो नि, जस्तो मैले अघि नै त्यो फिडब्याकको कुरा पनि सोधेँ, कविता लेखिसकेपछि सुनाउँ सुनाउँ लाग्छ होला नि त, होइन? तपाईँको आर्थिक क्षेत्रमै कसैलाई सुनाउनुहुन्छ कि कसलाई नर सुनाउनुहुन्छ, कोही हुनुहुन्छ कविहरू?
यसो छ, अब यसमा चाहिँ यो कविता सुन्नलाई चाहिँ छनौटपूर्ण हुन्छ कि सबैले कविता सुन्दैन, त्यस कारणले गर्दा कहिलेकाहीँ मेरो, मैले भने मेरो छोरी हुँदाखेरि छोरीलाई सुनाउँथेँ, छोरी चाहिँ अहिले विदेश छिन्, मेरो श्रीमतीलाई सुनाउँछु, केही साथीहरू हुनुहुन्छ कहिलेकाहीँ आएको बेला मलाई चाहिँ आर्थिक विषयमा अरूमा कुरा गर्न भनेर आउनुभएको हुन्छ। मैले आज चाहिँ तपाईँ मेरो कथा कविता सुन्नुहोस् अनि त्यसपछि म कुरा गरौँला है अर्को भनेपछि हुन्छ,
कविता बुझ्ने मान्छे भेट्यो भने त रमाइलो
हो र रमाइलो अब के हुन्छ। अनि कहिलेकाहीँ चाहिँ ल यो शब्द मिल्या छैन कि भनिदिनुहोस् कि, अनि कहिलेकाहीँ अब नेपालीका चाहिँ नि साथीहरू हुनुहुन्छ नि नेपाली साहित्य पढेकाहरू, अनि मलाई यो छन्द छन्दको कुरा मलाई भनिदिनुहोस् न भन्छु, अरू कहिलेकाहीँ के भन्नुहुन्छ तपाईँको त यदो छन्द मिल्या छ भनिदिनुहुन्छ, अनि मैले पनि तपाईँले फुरुङ्ग त पारिदिनु भयो, यो के छन्द हो, के छन्द हो, शार्दुल छन्द हो कि अर्को छन्द हो कि, मलाई त थाहा छैन, मैले त मुना मदनको चाहिँ नि पढ्या सुन्या
झ्याउरे छन्द
होइन झ्याउरे छन्द, अब त्यस कारणले गर्दा मैले चाहिँ अलिकति स्वच्छन्द छन्दमा नि स्वच्छन्द भएर लेखेको छु भन्छु, यो स्वच्छन्द पनि ठिक छ भन्नुहुन्छ है। त्यस कारणले गर्दा अब
तपाईँको यता आर्थिक एङ्गलपट्टिको
हजुर
चाहिँ नि पदलाई हेरेर पनि कसैले फेरि कमेन्ट गर्न अप्ठ्यारो मान्दा हुन् नि, त्यसो हुँदाखेरि आफ्नो कविता त अझ सप्रिन पाइरहेको हुँदैन।
अनि हजुर त्यो कुरालाई मैले के भने हुन्छु भने तपाईँ यो कविताको लेख्या भनेर गरिदिनुहोस् है, यसमा अरू कुरा पटचटक्कै छोडिदिनुहोस् भन्छु, तर तपाईँले भने आज जस्तो यहाँले भन्नुभयो जस्तो कुरा कहिले के हुँदो कि जस्तो पनि लाग्छ, र कतिले चाहिँ त्यसलाई अलिकति त्यसलाई लगेर रातोले चाहिँ नि ह्रस्व दीर्घ अथवा शब्दहरू मिलाइदिनु दिनुभएको छ, जस्तो विजय यो आमा कविता सङ्ग्रहको बनाउँदाखेरि हाम्रो विजय चालिसेजीले मलाई सबै लयर हेरिदिनु भएको थियो, त्यसपछि घटराज झटराई स्वर्गीय घटराज भट्टराई उहाँले पनि हेरिदिनु भयो, र त्यसै गरी चाहिँ नि बन्दुक र बाँसुरी प्रकाशन गर्ने बेला पहिला प्रकाशन भएका कति र नभएकालाई जोडेर चाहिँ बन्दुक र बाँसुरीको सङ्ग्रह बनाइयो, त्यो बन्दुक र बाँसुरी बनाउने बेला चाहिँ यो नाम चाहिँ जुरौने सन्दर्भमा उहाँको पनि आदरणीय गोविन्द भट्टज्यू समालोचक होइन हुनुहुन्थ्यो, उहाँ पनि स्वर्गीय भइसक्नुभयो, उहाँले पनि सहयोग गर्नुभएको छ, त्यस कारणले उहाँले त अलि अचम्मै पनि मान्नु भएको थियो गोविन्द भट्टले, कहाँ तपाईँ चाहिँ नि अर्थशास्त्रको विज्ञ मान्छे त्यस कारण कहाँ कविताको कुरा गर्नुभयो भनेर मैले अनि कविता देखाएर पहिलेका कुरा मेरो भनेर यो आमा कविता सङ्ग्रह पनि दिइसकेपछि ओहो यो त गजब रहेछ यो त प्रकाशन गर्नुपर्छ भनेर उहाँले नै मलाई चाहिँ नि उत्प्रेरित गर्नु लाग्नुभयो, घचघच्याउनु भयो, त्यस कारणले गर्दा अलि समयअनुसार त्यो पृष्ठपोषण अथवा उहाँहरूबाट सुझाव लिने कुराहरू चाहिँ छ, तर अब मैले भने नि अब म एउटा कविताको चाहिँ नि कविताप्रति रुचि राख्ने व्यक्ति हुँ, तर मैले आफूलाई कवि हो भनेर दावी गर्न चाहिँ उपयुक्त होइन।
छोरी विदेश जानुभयो भन्नुभयो होइन, जानु अगाडि चाहिँ छोरीसँग सरसल्लाह हुन्थे, सुनाउनुहुन्थ्यो?
सुनाउँथे,
उहाँ पनि कवि हो?
कवि चाहिँ होइन, अब तर के हुन्छ भने उहाँहरूलेलाई पनि यो नयाँ पुस्तालाई त कहिलेकाहीँ धेरै ठाउँमा धेरै कुराहरू सुन्या हुन्छ नि त, त्यस कारणले अब कहिलेकाहीँ हामीलाई लाग्छ छोराछोरी भए उनीहरूले जान्ने होइनन् होला जस्तो लाग्छ, तर म त मेरो छोराहरूसित पनि विषयगत कुराहरूमा कहिलेकाहीँ मेरो छोरो इन्जिनियर छ, अब चाहिँ एउटा हाइड्रो पावरको सन्दर्भमा जान्नु पऱ्यो भने म उसित सिक्छु, अर्को छोरो डाक्टर छ, डाक्टरलाई चाहिँ मैले त सोध्नु पऱ्यो, त्यस कारण मै जान्नछु म पनि डाक्टर हो भनेर अर्थशास्त्रीको डाक्टरले स्वास्थ्यको डाक्टर त कुरा गर्नु भएन, त्यस कारण सबैको आफ्नो विज्ञता हुन्छ, त्यस कारणले त्यो सिलसिलामा रुचि पनि हुन्छ, मेरो छोरी रुचि पनि राख्ने हुनाले अनि मेरो भतिजा भतिजीहरू छन् उनीहरूले पनि एउटा भतिजोले चाहिँ कहिलेकाहीँ मिलाइ पनि दिन्छ सागर उसित पनि सोध्छु।
अर्को कविता कुन सुनाउनुहुन्छ अब?
अब मैले यहाँले अहिले चाहिँ माया प्रीतिका कुरा गर्नुभएको थियो, त्यस कारणले अलिकति माया प्रीतिकै सुनौँ जस्तो लागेको छ मलाई। पहाडी बाला भन्ने विदेशी मान्छे फर्केर आयो वनपाखा रमायो सारी र पोते नभए पनि बाल मनमा रमायो वैंशको बेला दौतरी आयो झोलापो बोकेर केलाई चाहियो कानमा मुन्द्री उनै हो संसार पहाडी बाला साधा र सिधा मायालु मुहार गालामा लाली चढेछ क्यार हेर्दछ लुकेर गाईको गोठमा खेलेको सम्झी बोलाउँछ उपर भाइ र बहिनी गर्दछन् चियो जिस्क्याउँछन् हाँसेर फर्केर जाने मन छैन मेरो त्यो टाढा परदेश पठाइदेऊ दाजु पठाइदेऊ हुलाकबाट नआउने सन्देश त्यस कारणले अब बाला एउटा आफ्नो बालको चाहिँ नि साथी बाहिर गएको थियो फर्केर आयो ऊ आउँदाखेरि कस्तो कौतूहलता हुन्छ भनेर चाहिँ गरेको अर्को एउटा चाहिँ मैले यही सिलसिलामा अलिकति राजनीतिक हिसाबले चाहिँ नि गर्भाधानको समय भएको छ भनेर राजनीतिक चाहिँ नि हिसाबले अलि हामी नयाँ ठाउँमा अब ढङ्गले प्रवेश गर्नु पर्यो भनेर लेखेको पनि छु लागेन नसा मदिराले यो चाहिँ पद गद्य कविता हो लागेन नसा मदिराले न त लाग्यो नसा मुद्राले तर तिम्रा ती आँखाले र तिम्रो त्यो लचकताले मेरो बैंस फेरि फर्किएछ तिमी नाइ पनि भन्दिनौ हुन्छ पनि भन्दि बोल्दिनौ तर तिम्रा ती कर्के नजरले गड्याङ गुडुङ बिना नै मुसलधारे पानी बर्साएछ तिमी उसाऊ यो फेरि मेरो श्रीमतीको नाम पनि उषा हो तिमी उषा हो लालिमा र उष्णतासँगै यौवन पनि ल्याएकी छौ मेरो मन मात्र उष्ण छ मेरो मन मात्र उष्ण छ मेरो कलम मात्र उष्ण छ यही उष्णताले तिम्रो उर्वरतामा बासन्ती बीज छरिदिएछ त्यसैले म भन्छु तिमीमा गर्भाधानको समय भएको छ त्यसैले म भन्छु तिमीमा गर्भाधानको समय भएको छ गर्भाधान गर्ने रहर तिमीमा पनि हुनुपर्छ तिमीलाई थाहा छ भूडहरू बन्न बीजहरूको मिलन हुनुपर्छ त्यसैले म तयार छु आऊ गर्भाधान गरौं परिवेश भन्छ यहाँ गर्भाधान भएको हुनुपर्छ तर शिशु बुद्ध भएर जन्म लागे आतंक नेता वा सम्भाग यो त हाम्रो पोषण कलामा भर पर्छ छ्या छिल्लिएछौ तत् रोमाञ्चित भएछौ होइन होइन त्यसो होइन कुरा अर्कै छ यहाँ त संविधानमा सत्ता र कुर्सीको गर्भाधार गरिने भएको छ
तपाईँ उज्यालो 90 नेटवर्क सुन्दै हुनुहुन्छ र कार्यक्रम एकल कविता वाचनमा हुनुहुन्छ आजको एकल कविता वाचनमा वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी कवि हाम्रा साथमा हुनुहुन्छ हामी उहाँका कविता सुन्दै उहाँका कुराकानी पनि सुनिरहेका छौं यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा हामीसँग कवि डाक्टर चन्द्रमणि अधिकारी हुनुहुन्छ उहाँ वरिष्ठ अर्थविद राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अर्थ मन्त्रालयका पूर्व सल्लाहकार राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषदका अध्यक्ष हुनुहुन्छ हामी उहाँसँग उहाँका कविता बारेमा कुराकानी गरिरहेका छौँ 2016 सालमा उहाँको जन्म भएको झ्याउरी छन्दका कविताहरू निकै सुन्यौँ पद्यका कविताहरू गद्यको एउटा पनि सुन्यौँ सरलाई फेरि स्वागत गरेँ कार्यक्रममा अनि हाम्रो कविताको क्रम चाहिँ अनुपात चाहिँ कस्तरी छ छन्द मतलब पद्यमा बढी गर्नुहुन्छ
करिब करिब उस्तै छ जस्तो चाहिँ नि अब आमा कवितामा चाहिँ 19 चाहिँ ऊ छ पद्य छ 18 गद्य छ भने अर्कोमा 21 र 18 को चाहिँ ऊ छ
पछिल्लो पुस्ताले कवितालाई फरक फरक धारमा हिँडाउन थालिसकेका छन् तपाईँले थाहा पाउनु भएको छ कि छैन?
केही केही
भ्याउनुहुन्छ हेर्न
केही 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 थाहा पाएको छु कहिले सकेसम्म कहिले कहीँ शनिबास शरीय गोर्खापत्र भयो अब शनिबासका अरू चाहिँ नि अङ्कहरू अब त्यसै मधुपर्क भयो यिनीहरू म बेला बेला अलिकति फुर्सद भएको होला सर। र
कुन बेला बढी लेख्नुहुन्छ कविता, कति बेला फुर्छ समय मिल्छ?
म मेरो लेखाइ चाहिँ सामान्यतया कविता चाहिँ म राति जति बेला फुर्यो त्यति बेला जुरुक्क उठेर लेख्छु। म मेरो म राति मलाई केही लेख्न मन लाग्यो निन्द्रा नलागेको बेला पऱ्यो भने म त्यति बेलै बसेर लेख्छु र त्यति मात्रै होइन अरू लेखन पनि म चाहिँ सामान्यतया बिहानको 3 बजेपछि 4 बजे चाहिँ त्यसपछि 6 बजेसम्म चाहिँ मेरो पढाइको समय हो। त्यस कारणले यी मेरा चाहिँ नि अब एउटा हाम्रो वैदिक परम्परा छ नि ब्रह्म मुहूर्त भन्नु पनि रहेछ र त्यो बेला चाहिँ न मलाई टेलिफोन आउँछ न कुनै आउँछ न आवाज हुन्छ शान्त समय पनि हुन्छ आफू पनि अलिकति फ्रेस भइसकिया हुन्छ त्यस कारण त्यो समय बढी उपयोग गर्छु।
कति फ्रिक्वेन्सीमा लेख्नुहुन्छ त कविता, कतिको लेख्न भ्याउनुहुन्छ?
अब यसो हुन्छ कवितामा म यति दिनमा यति एउटा कविता लेखिहाल्छु भने मैले कुनै लक्ष्य हुँदैन। आज मलाई लेख्न मन लाग्यो लेख्न बसेँ आज मैले चाहिँ नि एउटा ऊ चाहिँ नि हरफ 2-4 लेखेर राखेँ फेरि अर्को दिन सुरु गर्छु कहिलेकाहीँ हुनसक्छ एउटा कविता सँगै सकेर पनि उठ्न सक्छु अनि फेरि त्यसलाई दोहोऱ्याएर तेर्याएर बाहिर पठाउँदा चाहिँ मैले 5-7 हेरेर मात्रै अनि
छापिन्छन् फुटकरमा छापिन्छन्। हुन्छ अब कुन सुनाउनुहुन्छ अर्को कविता हामीलाई?
अब एउटा चाहिँ अहिले हाम्रो नेपालको जुन चाहिँ नि हाम्रो पीडा छ नि यो खास गरी चाहिँ नि मान्छेहरू युवाहरू बाहिर जानुभएको छ बाहिर गए जाँदाखेरि यो बाहिर जाने क्रम जुन छ त्यो कसरी सुरु भयो त कहाँबाट सुरु भयो र त्यसले जाने युवामा एउटा मानसिकता के ल्याएको हुँदो रहेछ पाखा पखेराबाट गइसकेपछि तराई मधेसबाट गइसकेपछि भन्ने सन्दर्भमा युद्ध मैदानबाट भन्ने एउटा कविता 2060 साल वैशाख 22 बिहान 5:30 लेखिएको कविता हो यो। सामान्यतै मैले लेखेको समय लेख्छु युद्ध मैदानबाट भन्ने एउटा कथा नै छ यो। मन यो मेरो पोलेर आउँछ मुटु नै धड्किन्छ देशको माया सम्झना तिम्रो रात दिन सताउँछ कम्मर पेटी कम्ब्याक्टर ड्रेस बान काँधमा बन्दुक सपनी देख्छु भाइ र बहिनी गर्दछु घरखेत विदेशमा गए पनि उच्च सपनीमा त आफ्नै पाखा पहेरामा अथवा चाहिँ तराई मधेसमा घरखेतमा आइपुगेको हुँदो रहेछ। बिदाको बेला आमाको आशिष बाबाको ढाडस छल्केका आँसु सम्झन्छु छलछल नराम्रो विदेश विदेश त गयो तर उसलाई चाहिँ त्यति लागेको छैन। ट्याङ्करको आवाज बारुद पड्क्यो कोलाहल मचियो आमाको काखमा बालक मर्यो अस्पताल भरियो रगत पर्यो हातमा छिटा मनले धिकार्यो विवेक बिना वीरता भाग्यो धनीले फसायो मार्नु र मर्नु बेअर्थ भयो भयो भरोटे बनायो देशको माया उर्लेर आयो धरतीले बोलायो फर्कन्छु घर बस्दिन यहाँ बेअर्थ मर्दिन फर्कन्छु घर बस्दिन यहाँ बेअर्थ मर्दिन बेमानी रहेछ फिरङ्गी जाति चाकडी गर्दिन बेमानी रहेछ फिरङ्गी जाति चाकडी गर्दिन अठोट गर्यो मनमा उसले योजना बनायो त्यही बेला चल्यो गोला र बारुद सपनी बगायो छातीमा गोली रोप्यो उसको अय्याबा करायो सपुत ढल्यो परदेश धरती उतेतै बिलायो।
देशहरू पनि धेरै घुम्नुभयो होला नि?
म देशहरू चाहिँ नि करिब करिब 17-18 देशहरू घुमेँ।
त्यसरी घुम्दा पनि फुर्छन् कविताहरू?
आउँछ आउँछ कहिले कहीँ बाहिर हुँदाखेरि मैले अघि भने नि म लखनऊ आउँदाखेरि लेखेको कविता अघि पढेँ गरिबको जिन्दगी भनेर भारत त्यत्रो समाजवादी देश व्यवस्था भएको देश भनेर भन्छ दर्शन पनि समाजवादी हो हाम्रो भनेर त्यहाँका राजनीतिक दलहरूले भन्छन् तर त्यहाँ त 30 रुपियाँ कमाएर खान नपाउने मान्छेहरू पनि अहिले पनि छन् तर विश्वका धनाढ्यहरू पनि अहिले पनि छन्। त्यस कारण त्यो बेमेल्सको अवस्था छ, त्यसलाई प्रतिनिधित्व गर्न खोजेको हो। बाहिर जाँदाखेरि पनि आउँछ त्यो कुरा।
कवि पिच्छे कवि हृदय झस्किने विषयहरू फरक फरक हुन्छन् है,
स्वाभाविक हो।
तपाईँलाई कस्ता विषयहरूले झस्काउँछन्?
मलाई चाहिँ मैले भने नि घटनाका कुराहरू, अब सुन्दरताले पनि झस्काउँछ, प्रकृतिले पनि झस्काउँछ, मायाले प्रेमले पनि झस्काउँछ, र यी दर्दनाक घटना दुर्दनाक घटनाहरूले पनि झस्काइदिन्छन्। त्यस कारणले अब कहिलेकाहीँ तपाईँको चाहिँ यहाँ नेपालमा भएको राजनीतिले पनि झस्काइदिया, त्यस कारण व्यङ्ग कविताहरू चाहिँ राष्ट्रियताको खोजी भनेर लेखेको छु मैले। त्यस कारणले गर्दा अब यो त के हुँदो रहेछ भने, मेरो मलाई कुन कुराले कहिलेकाहीँ ठ्याक्क समाज छ त्यो चाहिँ बिच छ त्यो कुरामा लेखिदिने हो, अथवा मन अत्यन्त आह्लादित भयो कहीँ घुम्न गइयो अति सुन्दर ठाउँ छ भने पनि लेख्ने हो, कहिलेकाहीँ कुनै गयो घटना घट्यो भनेदेखि पनि लेख्ने हो। अब चाहिँ नि एउटा चाहिँ यहाँ यो प्रशासनको सुब्बा भन्ने कविता, यो पनि घटना प्रधान घटना प्रधान प्रशासनको सुब्बा। जुगौँ पहिलेको कुरा, पल्लो घरको मङ्गले दसैँमा टिका थाप्न आएछ, मेरी हजुरआमाले अक्षता निधारमा टाँस्दै आशिष दिनुभएछ, आयो द्रोणसुते श्रीम दशरथी, मङ्गले अतालिएर कराएछन्, के को आशिष दिएको कान्छियामा, मान बढ्ने र पद बढ्ने आशिष दिनुहोस् न। द्रोण श्रोण दशरथ र विश्रथ त पुरानो भइसक्यो, हजुरआमाले पनि झोक्किएर भन्नुभएछ, ल ल चाँडै सुब्बा भएस, कुलको मान राखेस। मङ्गल बहादुर जित बहादुरका छोरा अनि मीर सुब्बा हक बहादुरका नाति, सुब्बा हुने आशिष लिई दाम राखेर विदा भएका थिए रे, पछि साँच्चै नै सुब्बा भएका थिए रे, मङ्गल बहादुरकै मुखबाट सुनेको मैले। अब मेरो पालो थियो आशिष माग्ने, आइए पास गरेपछि टिको थाप्ने बस्ना साथ हजुरआमाले भन्नुभयो सुब्बा भएस। मेरो मनले भन्यो मेरी हजुरआमा मीर सुब्बा हर्क हर्क के पालाकी हुनुहुन्छ, अहिले त ठुला हाकिम त ठुला हाकिम त सिडिओ सचिव र बडे सचिव पो हुन्छन्, परन्तु मेरो भ्रम त भन्सार र माल अनि अध्यागमनमा पो खुल्यो, के सुन्दैछु म, मानिस काने खुसी गर्दै थियो, चिन्ता लिनु पर्दैन, प्रशासनको सुब्बा मेरै मान्छे हो, ऊ हातैमा छ काम बनिहाल्छ। फेरि अर्को गम्किँदै आयो, प्रशासनको सुब्बा ऊ त कर्मचारी कर्मचारीको नेता पनि हो, सचिवले सरुवा उसैको हातलाई हातमा लिएर गर्छन्, राजनीतिक कार्यकर्ता भन्दै थिए, के को चिन्ता कमरेड प्रशासनको सुब्बा, हाम्रै खास मान्छे हो, काम नबन्ने त कुरै हुन्न, उनी बिना मन्त्री कुरै गर्नुहुन्न। अनि मलाई लाग्यो मेरी हजुरआमाको आशिष अझै सान्दर्भिक रहेछ, मेरो उमेर गए पनि जागिर नभए पनि फेरि त्यही आशिष थाप्न मन लाग्यो, स्वर्गबाट हजुरआमालाई बोलाएर आशीर्वाद माग्न मन लाग्यो।
बडा रमाइलो कविता सुनाउनु भयो। यति रमाइलो कविता लेख्ने मान्छेलाई कहिलेकाहीँ पत्रकारहरू अर्थविद भनेर कुरा सोध्न आइरहन्छन्, कविताको कुरा सोध्न आए नि हुन्थ्यो जस्तो लाग्दैन?
अब यसो रहेछ, अब अहिले जस्तो जस यहाँले सुफलजीले मेरो थाहा पाउनुभयो र गर्नुभयो, त्यसै गरी सगरमाथा रेडियोमा पनि यति जम्का भेट त्यसरी एकचोटि भयो र प्रदीप पाण्डेले हुनुहुन्थ्यो, पहिला चलाउनुहुन्थ्यो, यहाँलाई थाहा छ
दीपक राज पाण्डे प्रतिनिधि
अनि यो मेरो बन्दुक र बाँसुरी फेला पार्नुभएछ र मलाई चाहिँ बोलाउनु भयो, भन्नुभयो, मैले टेलिफोनबाटै 9:30 राति त दिएँ अन्तर्वार्ता, पछि बजेटको सिलसिलामा दीपक अरियाल त्यहाँ काम गर्नुहुन्थ्यो, उहाँले बजेट आउने दिन चाहिँ बजेटकै सिलसिलामा समीक्षा गर्न महेश आचार्य भरतमोहन अधिकारीलाई पनि बोलाउनु भएको रहेछ, उहाँलाई टेलिफोनमा राख्नु भएको रहेछ, अनि हामी तिनजनाले गर्न खोज्नु, तर अब कहिलेकाहीँ के हुन्छ भने त्यो विषयमा कमान्ड गरिदिनुपर्छ, तब त्यो टेलिफोन तलमाथि नै पर्ला, डाक्टर साहब यहाँ आइदिनु न भन्नुभयो स्टुडियोमा, स्टुडियोमा म गएर त्यो समीक्षा सकेर ओर्लिसकेपछि हामी अलिकति रातो चिया खाएर बसिरहेका थियौँ, दीपक राज पाण्डे पनि आउनुभयो, अनि दीपक चाहिँ नि के अरे हाम्रो अरियालले भन्नुभयो उहाँ चाहिँ डाक्टर साहब हुनुहुन्छ, यो अहिले चाहिँ बजेटको कार्यक्रममा बोलाएको, अनि उहाँकै नामको अस्ति मैले यस्तै एउटा लिएको थिएँ, उहाँकै नामको एउटा साहित्यकार पनि हुनुहुन्छ, उहाँको बन्दुक र बाँसुरी भन्ने कविता भर्खरै भएको रहेछ,
उहाँले अनुहार चिन्नु भएको थिएन,
अनुहार देख्नु भएको थिएन, उहाँले भन्नुभएपछि अनि उहाँले दीपकले के भन्नुभयो भने पाण्डेजीलाई उहाँ नै हो भनेपछि उहाँ चकित पर्नु भएको थियो। त्यस कारण यस्ता जम्का भेटहरू कहिलेकाहीँ कुनै सिलसिलामा केही रेडियो भएको छ त्यो हुँदा खुसी लाग्छ। राजधानी रेडियोले पनि एक दिन दुई चार दुई तिन वर्ष अगाडि यसरी कुराकानी गरेका थियो। अब यस्तो हुँदाखेरि यहाँहरूले मलाई त्यो मौका दिनुहुन्छ र भन्दा स्वाभाविक ढङ्गले मैले अघि भने नि अब श्रीमतीको काख र आमाको काख जस्तो रहेछ के यो चाहिँ नि यो साहित्य लेखन र अरू लेखन भनेको। अब श्रीमतीको काखको पनि एउटा चाहिँ नि स्वाद एउटा ऊ त छ नि तर चाहिँ त्योभन्दा आनन्द दिने त आमाको काख रहेछ नि त। त्यस कारण कविता लेख्नु साहित्यमा अरू भनेको चाहिँ आफ्ना मनका पीर चाहिँ नि रमाइला सबै कुरा त्यहाँ पोख्नलाई चाहिँ हुन्छ। अब मैले लेखन अब अरू खालको लेखन गर्दा चाहिँ कहीँ कहीँ अनुशासनमा कहीँ बाँधिनु पर्ने हुन्छ। मैले त्यहाँ सिद्धान्तका कुरा सूत्रका कुरा पनि आउँछन् र म बरा लिन पाउँदिन त्यहाँ। त्यस कारणले यो साहित्यले मलाई त्यो स्वतन्त्रता दिएको छ। त्यस कारण म यसलाई सम्मान गर्छु।
वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी आजका एकल कविता वाचनका अतिथि हुनुहुन्छ। हामी उहाँका कविता सुन्दै उहाँसँग कुराकानी पनि गरिरहेका छौँ। अब अर्को कविता कुन सुनाउनुहुन्छ डाक्टर साहब?
अब एउटा व्यङ्ग कविता छ, बुवासाहरू फेला परेको सूचना। यो पाँच सात वर्ष अगाडि लेखिएको हो। यो कहिले घटना प्रधान छ हुन्छन् भने नि बिहान उठेर रेडियोले के भन्यो भने बर्दिया राष्ट्रिय निकुञ्जमा यो बुवासा र हुँडारहरूको संख्या घट्यो भन्ने चाहिँ एउटा समाचार आयो र मेरो श्रीमतीले भनिन् यो त समाचार आयो, यो त राज्यतन्त्रभित्र प्रशासनभित्र पनि बुवासा र हुँडारहरू त निकै भइसके, यो त कविता लेख्न लायक छ भनिन्। लेखन त भने मैले उनलाई जिस्क्याएर यो त हजुरले लेख्ने हो भनिन्। मैले त्यत्तिकै भ्या थिइनँ, मैले चार पाँच दिन पछाडि अनि एक दिन बसेर लेखेँ। अब र त्यो त्यो बुवासाहरू फेला परेको सूचना भनेर चाहिँ लेखेका छु। रेडियोमा खबर आयो, पत्रिकाले समाचार छाप्यो, प्रकृति प्रेमीहरू र वन्यजन्तु विशेषज्ञहरू चिन्तित छन् कारण जङ्गलमा बुवासाका संख्या घटेका छन्, चितुवा हराएका छन् अनि गिद्ध र स्यालहरू बेपत्ता भएका छन्। विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ कारण जंगलमा बुवासाको संख्या घट्नु हुँदैन, हुँडार र स्यालहरू लोप हुनु हुँदैन। खबर सुनेपछि म गम्भीर हुँदै सहरतिर लागे तर अचम्मै म त रोमाञ्चित भएँ, खुसीले गदगद भएँ कारण त्यहाँ त बुवासाहरूको झुण्ड नै रहेछ, स्याल र हुँडारहरूको राज्य नै रहेछ। कति सिंहदरबारतिर कति बालुवाटारतिर ठाउँ ठाउँमा सरिएका, कार्यालयमा पनि पसेका, मन्त्रालयमा पनि बसेका। लौ प्रकृति प्रेमीहरूलाई खबर गर्नु पर्यो, आरक्षहरूमा सूचना टाँस गर्नु पर्यो, चिन्ता नलिनु त्यहाँ हराएका बुवासा तथा बुवासाहरू यता छिरेका छन्, ठाउँ कुठाउँ जतासुकै चरेका छन्, पुरै छाडा भएका छन्, राता मुख पारेर डकारेका छन्। ती बुवासा हुन् वा गिद्ध, आरक्षका गहना हुन्, हाम्रा राष्ट्रिय सम्पदा हुन्। पर्यावरणलाई जोगाइराख्न, प्रकृतिलाई सन्तुलन राख्न बुवासा र गिद्ध अनि स्याल र हुँडारको संरक्षण अनिवार्य छ। त्यसैले जंगल प्रेमी, प्रकृति अनि आरक्ष र वन्यजन्तु प्रेमीहरू आउनुहोस्, आफ्ना बुवासा र स्यालहरूको संरक्षणको उचित प्रबन्ध मिलाउनुहोस्। जनता तपाईँहरूकै प्रतीक्षा गरेर बसेका छन्, भाँडो भैलोबाट जनतालाई मुक्ति दिलाउनुहोस्।
बडा रमाइलो कविता। नेपाल भ्रष्टाचारले व्याप्त छ भन्ने कुरा तपाईँको कविताले बोल्छ। लामो समय तपाईँ आर्थिक क्षेत्रमा काम गर्नुभएको, अर्थविदको रूपमा काम गर्नुभएको मान्छे, ट्रान्सपेरेन्सी पारदर्शितामाथि अरू कविताहरू लेख्नुभएको छ कि छैन?
छ। यो समाज के हो भने अब कविताले त त्यो त्यो विकृतिहरूलाई पनि त उजागर गरिदिनु पऱ्यो नि त, होइन? त्यस कारण कहिलेकाहीँ के हुँदो रहेछ भने मैले लामो आलेख लेख्यो भनेदेखि मान्छेले पढ्नलाई गाह्रो मान्दो रहेछ। त्यस कारण कविताबाट व्यक्त गरेँ भने अझ गीतमा एउटा मेरो गीत छ, त्यो चाहिँ ऊ त होइन, मेरो कविता एउटा गीत पनि छ चाहिँ नि, फुल जस्तै छौ तिमी कमल जस्तै छौ भन्ने त्यो बच्छ पनि कहिलेकाहीँ हाम्रो रामकृष्ण ले गाउनु भएको छ। त्यस कारण त्यो त्यसलाई व्यक्त गर्नेका ठाउँहरू स्पेसहरू खोज्दै जाँदा कतै चाहिँ व्यवसायिक आर्थिक आलेखहरू, कस्तै कानुनसम्म जोडिएका आलेखहरू, म चाहिँ कानुनको पनि विद्यार्थी हुँ, अर्को क्षेत्र मेरो अधिवक्ता पनि हुँ म, र कानुनको पनि विद्यार्थी भएको, व्यवस्थापनको पनि विद्यार्थी, अर्थशास्त्रको पनि विद्यार्थी भएको हुनाले कुन बाटोलाई बाटो उपयुक्त हुन्छ ठाउँ खोजेर चाहिँ लेख्ने गर्छु र कविताहरू त्यो सन्दर्भमा.
अब हामीसँग छोटो समय छ, एउटा छोटो कविता कुनै सुनाऊ, त्यस पछाडि हामी बिदा लाग्छौँ.
म छोटो कविता एउटा सुनाउँछु. म
सङ्ग्रहबाट अथवा तपाईँले लेखेर जानुभएको फुटकरबाट कुनबाट हुन्छ, एउटा छोटो कविता सुनौँ, त्यसपछि अनि हामी बिदा माग्ने तर्खरमा लाग्छौँ. कवि डाक्टर चन्द्रमणि अधिकारी आज हाम्रो कार्यक्रममा हुनुहुन्छ. राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, अर्थ मन्त्रालयका पूर्व सल्लाहकार, अहिले राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषदका अध्यक्ष हुनुहुन्छ.
अब म एउटा चाहिँ नि यो यौवनको कुरालाई कहिलेकाहीँ हामीले ठट्टाको हिसाबले लिन्छौँ र यौवनको सही उपयोग गर्न सक्दैनौँ. त्यस कारणले गर्दा ठट्टा होइन यौवन भनेर चाहिँ लेखेको कविता छ. पारिजात तिमी होइन झर्न दिन्न यौवन, पारिजात तिमी होइन झर्न दिन्न यौवन, काँडा बीच बसेपछि गुलाब झर्छ एक दिन. माथि शिर गुराँस फुल्दा हिमाल लजाउँछ, झरनाको सङ्गीतसँगै कोइली पनि कोइली चरी गाउँछ, तिम्रा हात त चुम्दा मेरो मुटु छोएको छ, उदास मुहारदेखि तिम्रो रात रोएको छ, प्रिय तिमी फुल बन हिमाल बनिदेऊ, झरी होइन तिम्रो वैंश त्यसै नबिसाऊ, ताल बीच कमल होइन तिम्रो जीवन त्यहाँ, सोची बुझी माया साट ठट्टा नठान यो.
हामी यो कविता सुन्दै अब आजको कार्यक्रमबाट बिदा माग्ने तर्खरमा छौँ. तपाईँ आजका अतिथि डाक्टर चन्द्रमणि अधिकारीलाई सम्पर्क गर्न चाहनुहुन्छ र उहाँको कवितामाथि केही कुराहरू गर्न चाहनुहुन्छ भने उहाँको मोबाइल नम्बर 9851160089 हो, 9851160089. फेसबुक ट्विटरहरू के छन् त्यो पनि दिन सकिन्छ.
हजुर, फेसबुकमा मेरो चन्द्रमणि अधिकारी नामबाट मेरो फेसबुक सुन्न सकिन्छ, तर त्यसमा मेरो फोटो फिचर भन्दा पनि प्रोफाइलमा मेरो अर्थ राजनीति भन्ने पुस्तकको छ र ट्विटरमा चाहिँ मेरो नामैबाट छ.
हस्, हाम्रो कार्यक्रममा तपाईँको अमूल्य समयलाई छुट्याएर आउनुभयो, धेरै धेरै धन्यवाद. कविताहरू सुनाउनु भयो, तपाईँको कविता अझ अगाडि बढुन्, अझ धेरै कविताहरू आउन, अर्को सङ्ग्रह पनि निस्कोस्, हाम्रो साधुवाद.
धन्यवाद. अब यो फरक विधामा आज मलाई यहाँहरूले बोलाउनु भयो, म यो कविता क्षेत्रमा पनि चासो राख्छु, मेरो रुचिको विषय हो भनेर, र मेरा कविताहरूको सन्दर्भमा यहाँ प्रस्तुत गर्ने वाचन गर्ने समय जुन चाहिँ नि उज्यालो एफएम र अच्युत घिमिरेजी सुफलजीले त्यसलाई जोडिदिनु भएको छ र प्राविधिक साथीहरू र हाम यो कविता सुन्ने मेरा कुराहरू सुन्ने सबै श्रोताहरूलाई मेरो सायङ्कालीन नमस्कार.
हवस् त, आजको कार्यक्रम एकल कविता वाचनबाट आजका अतिथि डाक्टर चन्द्रमणि अधिकारीसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा हुन्छौ. नमस्कार, शुभरात्रि.
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण. एकल कविता वाचन.